बिस्मिल्लाहिर्रहमानिर्रहीम।
अल्लाह करे कि माह मुबारक में हम कुछ पढ़ पाएँ, तिलावत कर पाएँ। हज़रत शेख क़ुद्दुस रूह का और अइमा अरबा का रोज़मर्रा एक ख़त्म का, रमज़ान में दो ख़त्म का मामूल, कहाँ ये अकाबिर, कहाँ हम लोग, कितने दूर हम चले गए। हज़रत मौलाना मुफ्ती मोहम्मद फ़ारूक़ साहब मीरठी शहीद रहमतुल्लाह अलैह ने हज़रत मुफ्ती साहब का एक मलफूज हयात महमूद में लिखा है। हज़रत मुफ्ती फ़ारूक़ साहब नवरल्लाहु मरकदहु से यहाँ के असफ़ार में और हिंदुस्तान में और कहाँ कहाँ मुलाकातें रही। अभी गुज़िश्ता महीने बाटले में जो ख़त्म बुखारी शरीफ का जलसा था, तो उसमें मौलवी यहिया ने मैसेज भेजा जिसमें लिखा कि मैंने नमाज़ पढ़ाई और मुफ्ती फ़ारूक़ साहब बयान के लिए तशरीफ़ लाए। तो मैंने कहा कि आज ख़त्म बुखारी शरीफ के लिए बाटले जा रहा हूँ, तो मुझसे पहले वो जलसे में पहुँच गए। तो हज़रत मुफ्ती फ़ारूक़ साहब ने लिखा है कि मैं तालिबे इल्म में था उस ज़माने में, हज़रत मुफ्ती साहब ने एक मरतबा इरशाद फरमाया कि मैं जब तुम्हारी उम्र में था तो कुरान पाक की एक मंजिल रोज़ाना पढ़ने का मेरा मामूल था। हालांकि तालिबे इल्मी के ज़माने में भी उन्होंने अपना एक टाइम टेबल बना रखा था और उसी टाइम टेबल पर सारी तालिबे इल्मी का ज़माना गुजारा। मजाल है कि कहीं इधर उधर हो पाए। तो फरमाते हैं कि इतना सख्त टाइम टेबल, उसमें यौमिया एक मंजिल तालिबे इल्म का पढ़ लेना कितनी बड़ी करामत है। तो ये अल्लाह करे कि तिलावत हमारे लिए आसान हो जाए, और चीज़ें तो हम हमारे अकाबिर की नक़ाली करने से आजिज़ हैं कि हम इतने दूर पहुंच चुके हैं कि हमें, हमारे लिए वहाँ से वापसी मुश्किल है। कि हज़रत शेख क़ुद्दुस रूह का सारी उम्र का मामूल एक वक्त खाने का, तो हज़रत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह ने भी तालिबे इल्मी के ज़माने से यही मामूल बना लिया था कि खाना एक वक्त खाएंगे। मदरसे से दोनों वक्त खाना मिलता था, दोपहर का भी और असर के वक्त शाम का भी, लेकिन हज़रत मुफ्ती महमूद साहब गंगोही रहमतुल्लाह अलैह सिर्फ़ एक वक्त खाना खाते, और एक वक्त का खाना किसी गरीब तालिबे इल्म को खिला देते जिसका मदरसे से खाना नहीं होता था। फरमाते हैं मुफ्ती फ़ारूक़ साहब आगे के यही हज़रत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह का मामूल तालिबे इल्मी के ज़माने में भी एक वक्त खाने का रहा, और मुदर्रिस बनने के बाद भी यही मामूल रहा, एक ही वक्त खाते थे। जब मेहमानों का हुजूम होने लगा तो उनकी रियायत में उनके साथ दस्तरखान पर तशरीफ़ रखते, बराए नाम शिरकत फरमाते, और हमें तो दो के बजाय चार छः अवकात दिन भर का अक्सर वक्त हमारा इसी में गुजर जाता है। जफाकशी के उन्वान के तहत हज़रत मुफ्ती फ़ारूक़ साहब ने हज़रत शेख अब्दुल हक मुहद्दिस देहलवी रहमतुल्लाह अलैह के हालात नकल किए हैं। वो फरमाते हैं कि बचपन से मेरा ये हाल है कि मुझे ये नहीं मालूम कि खेल कूद क्या है और सोने और आराम और आसाइश के क्या माना है। मैं नहीं जानता कि सैर क्या होती है। फरमाते हैं कि तहसील इल्म में मशगूली इस कदर थी कि खाना कभी वक्त पर नहीं खाया और कभी नींद भर नहीं सोया। तो इसी तरह हज़रत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह फरमाते हैं कि जिस वक्त मैं मज़ाहिर उलूम सहारनपुर में मुदर्रिस था, तो रात को अपने कमरे में लालटेन जलाई और कमरा बंद करके मुताला करने बैठ गया। फिर अचानक कमर में दर्द होने लगा तो मैंने कमर पर हाथ फेरा और घड़ी देखी तो मालूम हुआ कि मुझे बैठे हुए 8 घंटे हो गए थे। दरमियान में सिर्फ ईशा की नमाज़ के लिए उठा था। तो ये मेहनत, मशक्क़त, मुजाहदा इल्म के खातिर, तो उसके नतीजे में अल्लाह अज़्ज़ा वजल ने हज़रत मुफ्ती महमूद साहब गंगोही नवर अल्लाह मरकदहू को इल्मी एतबार से, रूहानी एतबार से कितने ऊंचे मुकाम पर पहुंचाया। और अखीर उम्र तक अल्लाह तबारक व ताला के फजलो करम से वो दूर दूर तक पूरी दुनिया में तशरीफ़ ले जाते रहे और गंगो और अपने मादर इल्मी मजाहिलुम और सहारनपुर से कितने दूर अफ्रीका में आराम फरमा है। अल्लाह ताला हम सब की तरफ से बेहद जजाय खैर अता फरमाए कि इन्हीं काविशों और कोशिशों और मेहनतों का नतीजा था कि कई दर्जन जिल्दें सिर्फ आपके फतावा की, और अल्लाह ताला ने कितनी उसे कबूलियत अता फरमाई। यही हजरात हैं जिनके मुताल्लिक कुरान कहता है, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, कि अल्लाह की इताअत करो, रसूल की इताअत करो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फरमाबरदार रहो और तुम में से उलिल अम्र की इताअत करो। मुफस्सिरीन फरमाते हैं, अतीउल्लाह फ़ी अम्रिही व नहीही, कि अल्लाह की इताअत करो, अल्लाह के जो अवामिर हैं बजा लाओ, जिन चीज़ों से अल्लाह ने मना फरमाया उनसे रुक जाओ। व अतीउर रसूल, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो, फ़ी हयाती ही, आप सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारक में आप सल्लल्लाहु अलैहि वसल्लम के कौल, फ़ैल और मंशा को पहचान कर उसी के मुताबिक चलो। आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का इत्तिबा करो। वलील अम्र, हसन बिसरी फरमाते हैं कि हुमुल उलमा, कि इससे मुराद उलमाए किराम हैं जिन्हें अल्लाह अज़्ज़ा वजल ने अपनी किताब और सुन्नत का इल्म दिया है। खुशी से, दिलो जान से उस पर अमल करो जो वो फतवा दें, जो वो फरमाएं। इसीलिए मुफस्सिर आज़म हज़रत मुजाहिद फरमाते हैं कि वउलिल अम्र मिनकुम हुम अहलुल फिक्ह वल इल्म, के उलिल अम्र से मुराद वो फुकहा हैं, उलमा हैं। हज़रत इब्न अबी तलहा, हज़रत अब्दुल्लाह इब्न अब्बास, हज़रत जाबिर बिन अब्दुल्लाह, हसन बिसरी, अबुल आलिया, अता इब्न अबी रबाह, इब्राहिम नखई, दहाक, इन तमाम ने उलिल अम्र से मुराद उलमा फुकहा को लिया जिन्हें कुरान और सुन्नत का सही इल्म है। उनकी ज़िंदगी इत्तिबाए सुन्नत और कुरान की पैरवी से भरपूर है। दोनों चीज़ों को सामने रख कर निरा इल्म काफ़ी नहीं है। अगर इल्म कितना ही हो, वो बेदीन हो, मुखालिफ सुन्नत हो, तो बहुत सारे फ़िरक़े ऐसे गुज़रे हैं कि जिनमें बड़े बड़े उलमा फुकहा उनके पास भी थे, ना अमली मुखालफत को गवारा किया जा सकता है, ना अकीदे की मुखालफत को गवारा किया जा सकता है। तो फुकहा और उलमा वो जो आमिल बिल किताब व सुन्ना हो, वो हैं उलिल अम्र। इसीलिए अबू ज़ीनात फरमाते हैं कि कान अल फुकहास अस्सबअ अल्लज़ीन युसअलून बिल मदीना व युन्तहा इला क़ौलिहिम, कि वहाँ मदीना मुनव्वरा में दौरे ताबईन तब ताबईन में खलीफा तो होते थे, मगर जो दीनी सवालात होते थे उसे लेकर जो फुकहा सबअ थे उनके पास अहले मदीना और तमाम मुसलमान पहुँचते थे। سعید ابن مسیب، ابو بکر ابن عبد الرحمن، عروہ، قاسم، عبداللہ ابن عبداللہ، خارجہ ابن زید، سلیمان ابن یسار، بلکہ حکومت کو بھی جب ضرورت پڑتی تھی تو انہیں کے پاس حکومت جاتی تھی، خلفاء جاتے تھے، خلفاء کے نمائندے جا کر سوال کرتے تھے، پوچھتے تھے، اور ان فقہاء سبعہ کی تذکرے کے ساتھ قتادہ فرماتے ہیں کہ ما خلت الارض قط من سبعۃ رہط بہم یسقون وبہم یدفع عنہم وانی لارجو ان یکون الحسن احد السبعہ، کہ زمین کبھی بھی روحانیت کے حاملین سات آدمیوں سے کبھی خالی نہیں رہی، کہ جن کے وجود سے اللہ عز و جل بارش فرماتے ہیں، ان کے وجود سے بلایا دفع ہوتی ہیں۔ فرماتے ہیں کہ قتادہ فرماتے ہیں کہ مجھے امید ہے کہ حسن بصری ان سات میں سے ایک ہے۔ اسی لیے بکر بن عبداللہ المزنی فرماتے ہیں کہ من سرہ ان ینظر الی افقہ من رأینا فلینظر الی الحسن البصری، کہ ہماری آنکھوں نے جن فقہا کو دیکھا ان میں سب سے زیادہ فقیہ اور علم والا اگر کسی کو دیکھنا ہو تو حسن بصری کو دیکھے۔ اعمش فرماتے ہیں کہ حسن بصری جب بولتے تھے تو حکمت برستی تھی، اور ائمہ میں سے امام باقر حسن بصری کے متعلق ارشاد فرماتے ہیں کہ ذاک الذی یشبہ کلامہ کلام الانبیاء، کہ حسن بصری کا کلام تو ایسا جیسا کہ انبیاء علیہم السلام کا کلام۔ اسی لیے قتادہ فرماتے ہیں کان الحسن البصری من عالم الناس بالحلال والحرام، کہ جہاں وہ روحانیت کے سب سے اعلیٰ اور اونچے مقام پر تھے، میں کہا کرتا ہوں کہ اللہ عز و جل کا ہم پر کتنا بڑا احسان کہ چاروں ائمہ میں سے جو سب سے بڑے امام ہیں، امام اعظم جنہیں کہا جاتا ہے، سب سے بڑے امام، سب سے عظیم، وہ ہمیں عطا فرمائے اور ہمارے روحانیت کے سلسلے میں، طریقت اور تصوف کے سلسلے میں سب سے بڑا امام جو اللہ نے ہمیں عطا کیا وہ حسن بصری، جہاں پہنچ کر ہماری سند منتہی ہوتی ہے۔ اسی لیے مسلمہ ابن عبد الملک فرماتے ہیں کہ کندہ قبیلے میں تین ہیں کہ جو بقائے عالم کی علامت اور نشانی ہے، کہ ان کے وجود سے عالم کی بقا ہے۔ ان اللہ بہم ینزل الغیث وینصرنا، کہ اللہ عز و جل کی رحمتیں برکتیں روئے زمین پر ان کی وجہ سے اترتی ہیں، اور نصرت الہی ان کی برکت سے ہے۔ فرماتے ہیں کہ رجاء ابن حیوہ اور عبادہ ابن نسی اور عدی ابن عدی، حضرت مفتی محمود صاحب گنگوئی نور اللہ مرقدہ کی مجلس میں ہوتے تو ہر وقت رحمت برستی ہوئی نظر آتی تھی، گھنٹوں گزر جاتے تھے پتہ نہیں چلتا تھا، علم ہی علم، روحانیت ہی روحانیت، صرف ان کے وجود ہی سے دل کو تسلی ہو جاتی ہے کہ ہم کسی سائے میں بیٹھے ہیں۔ جیسے ابن الماجشون فرماتے ہیں کہ محمد ابن المنقدر کی زیارت اور ان کو دیکھتے رہنا لتنفعنی فی دینی، ان کی مجرد زیارت سے اور ان کے چہرے پر نظر سے مجھے دینی فائدہ ہوتا ہے۔ ایک دفعہ ابو زینات امیر المحدثین مسجد نبوی میں تشریف لا رہے ہیں، طلبہ ساتھ ساتھ ہیں، جیسے سلاطین اور عمرا کے آگے پیچھے ان کی فوج ہوا کرتی ہے، تو طلبہ کی فوج آگے پیچھے، فمن سائل عن فریضہ، کوئی وراثت کے مسائل پوچھ رہا ہے، ومن سائل عن الحساب، سبحان اللہ۔ یہ انگلینڈ سے جب برطانوی حکومت کا ہندوستان پر حکومت کا دور تھا تو کسی حساب کے ماہر نے جا کر وہاں اخبار میں اعلان دیا، کہ پورے ہندوستان بھر میں میرے اس حساب کے متعلق سوال کا کوئی جواب دے دے. تو اخبار میں وہ سوال چھپا ہوا تھا, تو ہمارے بزرگوں میں سے حضرت مولانا احمد علی محدث سہارنپور یا حضرت نانوتوی میں سے کسی کا قصہ ہے کہ وہ پریس میں کام میں مشغول ہیں, اخبار پر نظر پڑی تو اسی اخبار کا ایک کونا پھاڑ لیا اور اسی پر چند ہندسے لکھے اور لکھ کر اس کو جواب بھیجا. تو وہ دوڑتا ہوا آیا کہ وہ انگریز جس نے اعلان کیا تھا, دوڑتا ہوا بھاگا ہوا پہنچا کہ مجھے زیارت کرنی ہے کہ یہ کون ہے کہ جنہوں نے اس طرح میرے سوال کا جواب لکھ دیا. میرا تو دعویٰ تھا کہ کوئی ہندوستان بھر میں اس کو حل نہیں کر سکتا. تو دیکھا تو ایک مولوی, کیا علوم ہمارے اکابر کو اللہ عز و جل نے عطا فرمایا. تو اسی لیے تو بھاولپور میں حضرت مولانا انور شاہ کشمیری رحمۃ اللہ علیہ جب پہنچے تو پاکستان بھر کے علماء, وکلاء, ماہرین قانون, تمام قضات اور جج حیران رہ گئے, اور انہی کے علوم کا کوئی حصہ ہمیں بھی مل جائے. اور اس بہانے اس کو طول دیتے رہے. کئی ہفتوں حضرت پورا پورا دن بیان دیتے رہے. تو وہ حیران تھے. اللہ تعالی ہمارے ان اکابر کی ہمیں قدر کی توفیق عطا فرمائے. تو یہ ابو زناد مسجد نبوی میں داخل ہو رہے ہیں, پیچھے پیچھے طلباء ہیں, کوئی وراثت کے مسائل پوچھ رہا ہے, کوئی حساب کے مسائل پوچھ رہا ہے, کوئی اشعار کے متعلق سوال کر رہا ہے, کوئی حدیث کے متعلق, کوئی مشکل ترین مسئلہ سمجھ کر پیش کرتا ہے, چٹکیوں میں اس کا جواب پا لیتا ہے. اسی لیے ابن عوینہ فرماتے ہیں کہ میں نے سفیان ثوری سے پوچھا کہ جالس تھا بس زناد, کہ آپ کو ابو زناد کے ساتھ بیٹھنے کا موقع ملا, استفادے کا موقع ملا؟ تو فرمانے لگے ما رأیت بالمدینۃ امیرا غیرہ, کہ مدینہ منورہ کے خلیفہ کی اپنی شان و شوکت ایک طرف اور شیخ المحدثین حضرت ابو الزناد کی شان و شوکت اور سطوت ایک طرف, خلفہ کی شان ان کے سامنے مان پڑ جاتی تھی. لیکن اللہ عز و جل ان کو باوجود اس علم اور روحانیت کے آزماتے ہیں. جیسے سفیان ثوری ائمہ میں سے ایک امام, جس طرح ہمارے ائمہ اربعہ ہیں اس طرح کے سفیان ثوری امام تھے. اب حکومت وقت نے مجبور کرنا چاہا کہ تمہیں قاضی بننا پڑے گا, جج بن کر کورٹ میں معاملات چکانے ہوں گے, مقدمہ سننے ہوں گے. ہمارے ائمہ کی طرح سے بھاگے, امام اعظم کے ساتھ ہی یہ بھاگے تھے. امام اعظم نے تو مقابلہ کیا اور ان سے فرمایا کہ تمہارے لیے عافیت اسی میں ہے کہ تم بھاگ جاؤ. تو برس ہا برس یہاں سے وہاں منتقل ہوتے رہے, صرف دین کے خاطر کہ ہم دین کو بیچ نہیں سکتے. انہیں پتہ تھا کہ ہم اگر عدالت کی کرسی پر بیٹھے تو ہمیں مجبور کیا جائے گا, مقدمات کا فیصلہ ہمارے منشا کے مطابق کرو, اس طرح فیصلہ کرو, یہ ہم نہیں کر سکتے. تو یہ ہجرت اور انتقال جگہ ایک جگہ سے دوسری جگہ ان کا صرف دین کے خاطر تھا. لیکن اللہ عز و جل آزماتے ہیں, جیسے کاندھلے کے بزرگ جنہوں نے متعدد سفر حج پیدل کیے کاندھلے سے اللہ کے گھر تک, وہاں سے واپس لوٹ رہے ہیں اور کہیں چوری ہوئی تھی کسی جگہ, تو دیکھا یہ کوئی اجنبی ہیں, انہی کو پکڑ لیا. تو اسی طرح سفیان ثوری ہوبہو اسی طرح گرفتار کیے گئے. ان سفیان الثوری لاجل الطلب حریب الى اليمن فسرق شيء فاتهموا سفیان, کہ کوئی چیز چوری ہو گئی تو لوگوں نے آپ کو متہم سمجھ کر پکڑ لیا. اللہ کی شان کہ جیسے کاندھلے والے بزرگ کو جب پیش کیا گیا تو جن کے سامنے پیش کیا گیا وہ خود حضرت کے مرید تھے، تو اسی طرح سفیان ثوری کو جب پیش کیا گیا تو معن ابن ابی زائدہ نے کہا وہ یہ تو ہمارے بزرگ، ان کے سامنے مجمع شکایت کر رہا ہے کہ انہوں نے چوری کی ہے، تو مجمع کے سامنے معن ابن ابی زائدہ نے حضرت سفیان ثوری سے پوچھا کہ لما سرقت متاعہم، کہ آپ نے چوری کی؟ فرمایا نہیں تو ما سرقت شیئا، پھر مجمع سے فرمایا کہ تم علیحدہ جا کر بیٹھو تاکہ میں ان سے کچھ پوچھ لوں، چونکہ وہ پہچان گئے تھے اس لیے انہوں نے پوچھا کہ مسموک، کہ آپ کا نام کیا؟ تو انہوں نے کہ اللہ کا بندہ ہوں، رحمان کا بندہ ہوں، اس طرح عبداللہ ابن عبد الرحمن نام بتایا، تب مان قسم دے کر پوچھتے ہیں کہ نہیں، مسکراتے ہوئے کہ میں آپ کو اللہ کی قسم دے کر پوچھتا ہوں کہ اپنا اصلی نام بتائیے، تب جا کر بتایا انا سفیان ابن سعید ابن مسروق، تو مان کا خیال صحیح نکلا، پوچھا کہ ثوری؟ فرمایا جی ہاں، تو فرمایا کہ دارالخلافہ سے تمہارے متعلق تو وارنٹ آیا ہوا پڑا ہے اور ان کی طرف سے آپ کی طلبی ہے، تو سفیان ثوری نے فرمایا کہ جی ہاں مجھے معلوم ہے، تب سفیان ثوری کو معن ابن ابی زائدہ نے تسلی دلائی کہ آپ جہاں آپ کو رہنا ہو رہیں اور جب آپ کو جانا ہو چلے جائیے، فکر نہ کیجیے، تو یہ اللہ عز و جل چٹکیاں بھرتے ہیں ان کے درجات کی بلندی کے لیے، ان کی روحانیت کو اور نکھارنے کے لیے، جیسے حضرت شیخ قدس الروح ساری عمر کی درس و تدریس اور تصنیف و تالیف اور طریقت کی خدمت کے بعد فارغ ہو کر مرنے کے لیے مدینہ طیبہ میں ہیں، تو اسی طرح کا واقعہ حضرت شیخ قدس الروح کے ساتھ بھی پیش آیا، تو یہی سنت الہیہ ہے۔ اللہ تبارک و تعالی ہمارے اکابر کو ہم سب کی طرف سے بحج جزائے خیر عطا فرمائے، تو دین متین کے حاملین قیامت تک کے لیے اس طرح پیدا ہوتے رہیں، اور اللہ تعالی تمام آفات بلیات قیامتوں کو فتن اور محن کو ختم فرمائے، بالخصوص اس وقت امت مسلمہ تاریخ کے بدترین دور سے گزر رہی ہے، ملک کے ملک ہفتوں میں ملیا میٹ کر دیے گئے، ختم کر دیے گئے، ابھی قدس کا کیا حال ہے پڑھ کر جو بھی اپنے جسم میں انسانی دل رکھتا ہے، مسلم ہو غیر مسلم، سب کے سب نالاں ہیں، پریشان ہیں، دکھ محسوس کرتے ہیں۔ دوستو گڑ گڑا کر خوب دعا کیجئے اللہ عز و جل ان قیامتوں کو ختم فرمائے۔ اللہم اغفر لأمة محمد صلی اللہ علیہ وسلم، اللہم ارحم امة محمد صلی اللہ علیہ وسلم، اللہم تجاوز عن امة محمد صلی اللہ علیہ وسلم، اللہم فرج عن امة محمد صلی اللہ علیہ وسلم، وصلی اللہ تعالی علی خیر خلقہ سیدنا مولانا محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین۔